الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اللهم يا مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير إنك على كل شيء قدير اللهم صل على جميع الأنبياء والمرسلين والشهداء والصديقين وعبادك الصالحين على الخصوص على محمد سيد المرسلين والنبيين وعلى آله الأطيبين الأطهرين إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا صلوات أما بعد فقال الله سبحانه وتعالى في كتابه الكريم ولقد آتينا موسى الكتاب فلا تكن في مرية من لقائه وجعلناه هدى لبني إسرائيل وجعلنا منهم أئمة يهدون بأمرنا لما صبروا وكانوا بآياتنا يوقنون صلوات ہماری گفتگو کا عنوان بحمد للہ معرفت کردار حسینی اور اس کی روشنی میں اپنے کردار کی تعمیر اور اس حوالے سے ہم نے سورہ سجدہ کی دو آیتوں کو سرنامہ کلام قرار دیا کہ یہ ان آیتوں میں سے ایک مقام ہے کہ جہاں پر خدا نے ائمہ کے بارے میں اماموں کے بارے میں اور ان کی معموریت کو بیان فرمایا ہے اور ان آیتوں کے مطالعے سے کہ جیسا میں نے پچھلی دو تقاریر میں آپ کے سامنے ترجمے کو واضح کرنے کی کوشش کی کہ جس سے ہمیں دو تین باتیں سمجھ میں آتی ہیں پہلی بات یہ ہے کہ آئمہ کی امامت اور ان کی ذمہ داری جو ان پر خدا کی بارگاہ سے عائد ہوئی ہے وہ امر الہی سے متعلق ہے امر کا معنی کیا ہے امر کا معنی یہ ہے کہ جو دین ہے اس کا باطن کیونکہ کئی ساری باتیں ایسی ہیں کہ جو ہمارے سامعین میں سے کئی لوگ ایسے ہوں گے کہ جنہوں نے اس قسم کے موضوعات کو پہلے سماعت نہیں فرمایا ہوگا یا کچھ ٹرمینالوجیز جو آتی ہیں اس کے بارے میں ذرا ان ڈیپتھ آشنائی نہیں ہوگی تو اس میں میں پوری کوشش یہی کروں گا کہ آپ کے لیے گفتگو کو آسان جتنا ممکن ہے اس لیول پہ رکھا جائے اور ایک بات پر آپ لوگ بھی مجھے معاف فرمائیے گا کہ کیونکہ ہمارے درمیان جو فزیکل بیریئر ہے وہ بہرحال ایک دشواری کا سبب ہے کہ یعنی کہ جو فیس کنٹیکٹ ہوتا ہے آئی ٹو آئی کنٹیکٹ ہوتا ہے پھر آپس میں بات چیت کرنے کے جو مواقع ملتے ہیں جو ہمارا مجلس کا پراپر فارمیٹ ہے وہ سب ہم اس سے محروم ہیں فی الحال تو میں اس بات کو بھی مجھے اچھا لگے گا کہ اگر آپ لوگ بھی اپنا تھوڑا سا کچھ فیڈ بیک یا اپنی رائے کا اظہار کریں کہ جو کچھ بھی گفتگو ہو رہی ہے کیونکہ مجھے بالکل بھی نہیں پتہ ڈائریکٹلی کہ آپ اس کو کتنا اور کس طریقے سے ریسیو کر رہے ہیں لیکن میں امید کرتا ہوں انشاءاللہ کہ جو بھی ہمارے سامعین ہیں ماشاءاللہ پڑھے لکھے لوگ ہیں سمجھدار لوگ ہیں تو اس قسم کے موضوعات یعنی کیسے موضوعات جو علمی موضوعات ہوتے ہیں कि जिनमें वो वाली बात नहीं होती, जज्बाती नहीं, जिसमें इल्म और मारिफत की तरफ आपका फोकस ज़्यादा होता है, तो आप इंशाल्लाह इसको अच्छे से कबूल करेंगे, जज्ब करेंगे। अगर कोई बात नहीं समझ में आएगी आप पूछेंगे, क्योंकि हमारे साथ खुदा के फजल से वो मसला नहीं है कि जिसके बिना पर आप सवाल करते हुए डरें। तो इन तमाम चीज़ों को भी अगर मद्देनज़र रखा जाए तो और अच्छी बात होगी। लेकिन बहरहाल कि अम्र का माना मैं आपको बता रहा था कि कुरान करीम में है कि अला लहुल खल्क वल अम्र, और यानी खुदा के लिए खल्क भी है और अम्र भी है। और इसकी तशरी में जब हम जाते हैं तो हमें ये बात समझ में आती है कि जो भी सिस्टम ऑफ क्रिएशन है या जो भी मखलूक़ात खुदा ने पैदा फरमाई हैं, वो दो किस्म के अवालिम में डिस्ट्रीब्यूटेड है। एक आलम खल्क है, एक आलम अम्र है। आलम खल्क वो है कि जिसमें मैं और आप इस वक्त मौजूद हैं, पाए जाते हैं। और आलम खल्क की मेन कैरेक्टरिस्टिक क्या है कि यहाँ पर चीज़ें जो हैं वो एक एवोल्यूशनरी प्रोसेस से गुज़रती हैं, यानी कोई चीज़ ख़ुद ब खुद नहीं होती, बल्कि जैसे एक बीज है, बीज आप ज़मीन में बोते हैं, रफ्ता 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 स्टेज बाय स्टेज हर दिन की ग्रोथ, और उसके बाद वो एक फलदार दरख्त बनता है। ऐसे ही इंसान है, ऐसे ही हैवान है, ऐसे ही हर चीज़ है। ये आलम खल्क है, इसमें रुकावटें हैं, मुश्किलात हैं, रेजिस्टेंस है। लेकिन आलम अम्र के बारे में खुदा फरमाता है कि इन्नमा अम्रुहु इज़ा अरादा शैअन अन यकूल लहू कुन फयकून, कि आलम अम्र वो मकाम है, वो जगह है कि जहाँ पर कुन और फयकून है, जहाँ खुदा के इरादे कुन में यानि हो जा, कुन यानि हो जा, फयकून हो गया, हो जा और हो गया में फासला नहीं है, इस तरीके का हिसाब नहीं है जैसे यहाँ पर है। ठीक है, तो ये जस्ट फॉर द बिगिनिंग। तो आयम्मा के बारे में जिनको खुदा ने आयम्मा मुकर्रर किया है, उनके बारे में खुदा फरमा रहा है कि वो आयम्मतें यहदूना बे अम्रेना, कि वो आयम्मा हमारे वो नुमाइंदे हैं कि जो हमारे अम्र के मुताबिक हिदायत करते हैं। और यहाँ से हमारी समझ में ये बात आती है कि जो भी आयम्मा ताहरीन हैं उनकी असल ज़िम्मेदारी ये है कि अपने मामूमीन को, अपने फॉलोअर्स को आलम खल्क से तरक्की देकर आलम अम्र तक पहुँचा दें। तो ये इमाम की तरफ से, ये इमाम की ज़िम्मेदारी है खुदा की तरफ से, और ये इमाम की ऑफ़र है हमारे लिए। तो हम जब आपसे बात करने की कोशिश कर रहे हैं तो हमारा मेन जो एम्फेसिस है ना, वो इसी बात पर है कि हम अगर खाली आयम्मा के हवाले से ज़िक्र करें, कसीदे पढ़ें, फ़ज़ाइल पढ़ें, हुसूल सवाब के लिए उम्दा है, खूब है, मसला नहीं है। और उन सब चीज़ों का एक बड़ा फ़ायदा जो होता है और होना चाहिए कि इमाम के लिए आपके दिल में क़द्र व क़ीमत और मोहब्बत बढ़ती है, ये एक फ़ायदा है इन तमाम एक्टिविटीज़ का। लेकिन यहाँ पर मकसद इमामत पूरा नहीं होता, क्योंकि इमाम को खुदा ने मुकर्रर किया है हिदायत अमरी के वास्ते। तो जो इमाम से, यानी बिल्कुल ऐसी बात है कि एक उस्ताद है जो आपको कहता है कि आओ मैं तुम्हें PhD कराऊं, आओ मैं तुम्हें एक इल्म का माहिर बनाऊं, और हम उसके पास जाके बैठ जाएं और कहें कि नहीं, हम तो अलिफ बे सीखने में इंटरेस्टेड हैं, बस आप हमको अलिफ बे सिखा दें और थोड़ी सी इब्तदाई एक दो किताबें ABCD पढ़ा दें और बस हम उसमें खुश हैं, उसके आगे नहीं जाना। हाँ, हम आपको अच्छा बहुत समझते हैं, हम आपकी तारीफ़ करते रहेंगे, आपके कसीदे पढ़ते रहेंगे, लेकिन आप जो ऑफ़र कर रहे हैं ना हमें, हम उसमें इंटरेस्टेड नहीं हैं, हम वहाँ नहीं जाना चाहते। तो अब आप इस बात को ख़ुद सोचें कि उस उस्ताद को क्या फ़ील होगा, ऐसे मामूमीन के ज़रिए से क्या महसूस होगा उन्हें। तो तकरीबन कमोबेश हमारी हालत ऐसी है। तो इसी बिना पर उन आयतों में भी हमको ये बात नज़र आती है कि اگر کتاب اور امامت ائمہ جو خدا کے عظیم ترین تحائف ہیں ہمارے ہاتھ میں دیے گئے ہیں تو اس کے نتیجے میں خدا ہم سے بھی کچھ چاہتا ہے. یعنی یہ اس کے لیے نہیں ہے کہ ہم کتاب اور ائمہ کو جیسے دل چاہے یوز کریں. اور جو ایک بڑا افسوسناک پہلو مسلمین کے شکل میں سامنے آتا ہے, ان کے رویوں کی شکل میں, وہ یہ ہے کہ کتاب اور معصوم کو استعمال کیا جاتا ہے حصول دنیا کی خاطر. یہ بدترین ظلم ہے کتاب خدا پر اور نمائندہ خدا پر. دوسرا جو ایک بہت بڑا مسئلہ ہے کہ جس میں, یعنی کہ اگر ہم یہ کام نہیں کرتے اور انشاءاللہ نہیں کرتے, کہ ہم قرآن کو اور امام کو اپنی دنیا کے لیے یوز کریں, دنیا حاصل کرنے کے لیے ہم یہ کام نہیں کرتے. لیکن اس کے بعد ہمارا جو ایک دوسرا پرابلم ہمارے ساتھ آ جاتا ہے وہ یہ کہ جو کچھ انہوں نے بیان فرمایا ہے, یعنی جیسا میں آپ کو پرپز میں نے آپ کو بتایا نا کہ ہمیں عالم خلق سے ترقی دے کر عالم امر میں لے جانا, ہمیں دنیا سے اٹھا کر ایک آخرت والا انسان بنانا. اور یہ بات میں کیوں کہہ رہا ہوں, اس لیے کہ قرآن کریم میں آپ دیکھ لیجئے سورہ عنکبوت کے اینڈ میں یہ آیت موجود ہے کہ اعلموا انما الحیاۃ الدنیا الا لعب ولہو یا لہو ولعب, کہ جان لو کہ حیات دنیا سوائے لہو و لعب کے کچھ نہیں ہے. اور ان الدار الآخرت لہی الحیوان, زندگی آخرت میں, زندگی آخرت کے گھر میں. اور یہ بات بھی میں امید کروں گا کہ آپ آخرت اور قیامت میں فرق سمجھتے ہوں گے. جب ہم حساب اور محشر اور دوبارہ اٹھائے جانا اور تمام عالم کا دگرگوں ہونا, ان سب چیزوں کا ذکر کرتے ہیں تو وہ حشر و قیامت ہے. آخرت انسان کی شروع ہو جاتی ہے موت اور انتقال کے بعد, ہم اس ڈومین میں چلے جاتے ہیں. ہم اس دنیا سے اور عالم خلق والا جو نظام ہے کہ جو پیورلی ہمارے امتحان اور آزمائش کے لیے بنایا گیا ہے, ہم اس سے آگے چلے جاتے ہیں. زندگی وہاں پر ہے, حقیقی زندگی مرنے کے بعد شروع ہونے والی ہے, وہ ہمیں یہ بتا رہے ہیں. تو ہمیں اپنے آپ کو پریپیئر کرنا ہے اپنی لائف کے لیے, حقیقی زندگی کے لیے, اپنے گھر کے لیے, نہ کہ لہو و لعب کے لیے ہمیں کوئی پریپریشن کرنا ہے اور تیاری کرنا ہے. تو ہمارے ساتھ جو ایک مسئلہ درپیش ہوتا ہے وہ یہ کہ جب قرآن اور معصوم ہمارے سامنے آخرت کی حقیقتیں, یعنی جو ریالٹیز ہیں بیونڈ دا مٹیریل ورلڈ یا عام مادی مشاہدات کے ماورا جو حقائق ہیں, جب وہ ہمارے سامنے بیان کرتے ہیں اور رکھتے ہیں, تو ہمیں زیادہ تر ایسی باتیں افسانہ اور خیالی باتیں لگتی ہیں, یا ایسا محسوس ہوتا ہے کہ جیسے یہ خالی ٹرمینالوجیز ہیں یا الیگریز ہیں, اصطلاحات ہیں کہ جن کو کچھ باتیں سمجھانے کے لیے بیان کر دیا گیا ہے. اور آپ میں سے ماشاءاللہ جو لوگ متوجہ ہیں وہ اس بات کو جانتے ہوں گے, اور اگر ابھی تک توجہ نہیں کی تو غور فرمائیے. خالی سورہ اخلاص پہ غور کر لیں کہ قل ہو اللہ احد, صرف ایک جملے کو لے لیں, احدیت خدا کا کیا معنی ہے, صمدیت خدا کیا ہے, یا سورہ حدید میں هو الاول والآخر والظاہر والباطن, یہ خدا بیک وقت اول اور آخر اور ظاہر اور باطن کیسے, یہ سب آیات قرآنی ہیں نا. یہ کسی کی اپنی طرف سے بنایا ہوا کوئی فکشن تو نہیں ہے, کسی انسان کی اختراع تو نہیں ہے, لیکن ہم نے اپنی پوری زندگی میں کبھی اس پہ غور نہیں کیا. ہم سورہ اخلاص روزانہ 10 مرتبہ پڑھتے ہیں, 5 مرتبہ پڑھتے ہیں, لیکن ہم نے احد, صمد, لم یلد ولم یولد, ان پہ کبھی غور نہیں کیا. تو جب इस हवाले से कोई बात करता है तो फिर उसको या तो टोटली इग्नोर कर दिया जाता है और ये समझा जाता है कि ये कोई अफसानवी ताबीरात हैं, इस्तिलाहात हैं। मैं आपको एक छोटी सी बात बताऊं कि इन्हें छोटा सा वाकया, क्योंकि मैं इस बात को ज़्यादा इनक्रेज नहीं करता हूँ कि बहुत ज़्यादा इस किस्म के वाकयात या करामात उलमा या उरफा के बयान किए जाएँ, क्योंकि उससे लोग फिर अक्सर औकात कुछ गलत मतलब भी लेना शुरू कर देते हैं। लेकिन मिर्ज़ा अली काज़ी, आप लोगों ने नाम सुना होगा, रिज़वानुल्लाह अलैह, अल्लामा तबातबाई के भी उस्ताद और बहुत सारे उरफा के उस्ताद, कि उनकी कब्र पर ये जुमला लिखा हुआ है कि उस्तादुल उरफा। उनसे किसी ने आके एक दफ़ा यही सवाल किया था कि आप जो इतना खुदा और तौहीद और ये तमाम इरफान हक की बात करते हैं, तो ये वाकई कोई हकीकत है या ताबीरात हैं? ताबीरात आप समझते हैं ना, जैसे आप समझाने के लिए बहुत सारे मॉडल्स बनाते हैं, चीज़ें इस्तिलाहात वज़ा करते हैं, कि इवन कि जो लोग जैसे साइंस में अगर हैं तो इन्हें एटम मॉलिक्यूल ये भी मॉडल्स हैं जो कि मटेरियल बिहेवियर को समझने के लिए वज़ा किए गए हैं। अभी किस तक किसी को एग्जैक्टली नहीं पता है कि इसकी हकीकत क्या है। तो ये कोई ताबीरात हैं या हकायक हैं? तो मिर्ज़ा अली काज़ी का जो जवाब है, उन्होंने ये जवाब दिया कि आगा आप क्या बात करते हैं, मुझे 40 साल हो चुके हैं हक की सोहबत में ज़िंदगी बसर करते हुए, मुझे 40 साल हो गए हैं हक की सोहबत और मईयत में ज़िंदगी बसर करते हुए। आप फरमाते हैं कि ये ताबीरात हैं, ये ख़याली बातें हैं, ये कोई खाली एक मॉडलिंग है कि जिसकी बिना पर आप एक चीज़ को समझना चाह रहे हैं। तो ये भी हमारे साथ, यानी कि जो समझदार लोग भी हैं उनके साथ भी ये प्रॉब्लम है कि वो जो थ्रेश होल्ड है, जो एक दीवार, एक बैरियर बनता है, कौन सा बैरियर बनता है कि जिसमें आपको मादियत को पीछे छोड़ के और मेटाफिज़िकल या रियल लाइफ के डोमेन में एंटर होने की बात आती है, यानी कि खल्क से अम्र में दाखले की बात आती है। और इस काम के लिए जो असातिज़ा हैं वो कौन हैं? आइम्मा हैं। जो आयत मैंने आपके सामने पढ़ी, आपको आलम खल्क से अम्र में कौन ले जाएगा, ये बाउंड्री कौन क्रॉस करवाएगा? इमाम। लेकिन हम इमाम के पास इस हद तक जाते ही नहीं हैं, इमाम के साथ हम इतना आगे चलना ही पसंद नहीं करते कि वो हमारे ऊपर ये काम करें। हम तो उनसे कहते हैं कि बस आप मेरी, या ये कहते हैं कि आप मेरी दुनिया को अच्छा रखें, या ये कि हमें अलिफ़बे ए बी सी डी पढ़ा दें, बस किस्सा ख़त्म। उससे ज़्यादा हमारे पास टाइम नहीं है, हमारे पास सारा का सारा वक्त लहवो लाइब में देने के लिए है, जिस दुनिया को खुदा ने कहा कि ये लाइब व लहव के अलावा कुछ नहीं है, ज़ीनत तफाखुर तकासुर है, उसमें इन्वेस्ट करने के लिए 24 घंटे। लेकिन बाकी बस जो है ना, कुछ हम कभी सोच लेंगे, कुछ बना लेंगे और बस जैसे तैसे जन्नत मिल जाएगी और हमारा आखिरत वाला मसला हल हो जाएगा। तो इस चीज़ से हमें बाहर आना है और इन तमाम रवैयों का नतीजा हम अपनी नज़रों के सामने अपने माशरों की हालत में देख रहे हैं, लेकिन उसके बावजूद हम इतनी अज़ियत और तकलीफ़ फील नहीं कर पाते कि हम अपने रवैयों को तब्दील कर सकें, कि हम इमाम अलैहिस्सलाम के पास उस तरीके से जाएं जैसे मैसम इमाम अली के पास गए थे, जिस तरीके से कि शुहदाए करबला और जुहैर और हबीब इमाम हुसैन की खिदमत में हाजिर हुए थे। इस तरीके से हम नहीं जाते, यानी ये किस तरीके से हाजिर हुए थे कि इन्होंने अपनी पूरी ज़िंदगियां दे दी थी। मैसम को इमाम अली अलैहिस्सलाम ने फरमाया कि तुम्हें ये खजूर का दरख्त देख रहे हो, क्या जी इस पर तुम्हें सूली दी जाएगी? अल्हम्दुलिल्लाह। ये हम में से किसी में हिम्मत है ये बात करने की, मेरी मेरी तारीफ करने के जुर्म में तुम्हारी ज़बान काट दी जाएगी, खींच ली जाएगी, अल्हम्दुलिल्लाह। यानी कि ये हस्तियाँ ये कह रही हैं कि अगर हमें हक़ की खातिर, रज़ाए खुदा की खातिर ये सब चीज़ें देनी पड़ रही हैं, अल्हम्दुलिल्लाह। कि एक जुमला ये होता है ना, एक रवैया ये होता है कि जिसमें आप ये कहते हैं कि खुदा ने मुझे इस लायक समझा कि अपने दीन को मुस्तहकम करने के लिए, अपने बंदों की हिदायत करने के वास्ते, या अपनी वही के पैगाम को रोशन और कायम करने के लिए मेरी ज़ात को इस्तेमाल किया। ये इमाम के फॉलोअर्स का तरीक़ा है, ये इमाम के फॉलोअर्स की सुन्नत रही है, जो थोड़े से रहे, ये बहुत थोड़े से लोग हैं। इमाम अली के दौर में मैसम और रुशैद हुजरी और इस किस्म जैसे कितने लोग थे, उंगलियों पे आप गिन लीजिए। यानी सबसे बड़ी तादाद जो आइम्मा के, पूरे तमाम आइम्मा को मुखलिस असहाब की मिली है, वो इमाम हुसैन है। सबसे बड़ी तादाद में मुखलिस असहाब जो वाकईन मकसद इमामत से हमांग थे। जैसा कल भी मैं आपकी खिदमत में अर्ज़ कर रहा था कि इमाम 100% हक है और मकसद इमामत से वही हमाहंग लोग होके चल सकते हैं जो उस 100% हक से करीब तरीन हो। तो ऐसे अफराद सबसे ज़्यादा तादाद में इमाम हुसैन को मिले, और इसी बिना पर वो क़याम हमारी नज़रों के सामने हैं, और इसी बिना पर इमाम हुसैन अलैहिस्सलाम के वो जुमले भी हैं कि मुझे जो असहाब मिले हैं वो मेरे नाना रसूल अल्लाह और बाबा अली और बरादर हसन के पास नहीं थे। हालांकि रसूल खुदा और इमाम अली के ज़ाहरी असहाब की तादाद हज़ारों में थी, और इमाम हुसैन के असहाब 60-70 हैं। तो ये जो मामला है ना, इस मामले को हमें आगे लेके चलना है, यहाँ पर इम्प्रूवमेंट लाना है। कि वो तो उम्दा है बात कि हम याद मनाते हैं, हम मोहब्बत करते हैं, हम रोते हैं, हम उनकी खुशी में खुश होते हैं, खूब है, इसमें कोई मसला नहीं है। लेकिन ये मकसद इमामत से हमाहंगी नहीं बनती यहाँ तक, इस बात को अच्छे तरीके से समझने की ज़रूरत है। और इसी बिना पर हमने ये मौजू कायम किया और आपके सामने रखा। तो अब हम जब किरदार इमाम हुसैन अलैहिस्सलाम के हवाले से बात कर रहे हैं, तो पिछली दो तकारीर में हमारे सामने 3 कीवर्ड्स आए किरदार इमाम हुसैन के हवाले से, एक रिज़ा, एक मोहब्बत और तीसरा हक। यानी 3 आप कंसेप्ट्स कह लें या 3 टर्म्स कह लें कि जिनके ज़रिए से हमने किरदार इमाम हुसैन अलैहिस्सलाम को उजागर करने की कोशिश की है। रज़ा यानि अपनी मर्ज़ी और अपनी रज़ा को रज़ाए इलाही पर क़ुरबान और फ़िदा करना। ये काम मकाम इसको क्या कहते हैं, यह है मकाम तस्लीम व रज़ा। जब इंसान इस जगह पर आ जाता है तो वो साहिब तस्लीम व रज़ा हो जाता है। और इसके बारे में इमाम हुसैन अलैहिस्सलाम के जुमलों में क्या जुमला हमारे पास है, बहुत मशहूर है, रिज़वन बिक़ज़ाइका व तस्लीमन लिअम्रिक ला मअबूदा सिवाक या गियासुल मुस्तगीसीन। ये आपकी हयात तैयबा के तकरीबन आखिरी जुमले हैं कि जो तेरा फ़ैसला है, यानी क़ज़ा का मतलब जो तेरा फ़ैसला है रिज़न, उस पर राज़ी हूँ, जो तेरा अमर है तस्लीमन, उसके सामने तस्लीम हूँ। ये इमाम हुसैन अलैहिस्सलाम के किरदार का एक रोशन और दरख्शा पहलू, रिज़ा। उसके बाद दूसरी चीज़ मोहब्बत, और मोहब्बत के हवाले से जो चीज़ समझना ज़रूरी है, कल भी हमने इशारा किया था कि दीन की बुनियाद मोहब्बत पर है, मतलब पर नहीं है। और इस क्राइटेरिया पर हम सबको अपने आप को बार बार गेज करना और जांचना ज़रूरी और लाजमी है, क्योंकि खुदा ने जब हमसे डीलिंग की है, खुदा ने जब हमसे मामला किया है, खुदा के नुमाइंदों ने जब हमसे रिश्ता कायम किया है, तो वो बरबिनाए मोहब्बत है। हम इस बात को सोचें कि इमाम हुसैन अलैहिस्सलाम, जिनका अभी हम ज़िक्र कर रहे हैं, या ज़ाहिर है कि ये सिलसिला शुरू हुआ है रसूल पाक से, कि रसूल पाक ने जो कुछ भी किया है वो इंसानियत की मोहब्बत में किया है, या इंसानियत के लिए से कुछ मतलब हासिल करने के लिए किया है। बल्कि आपने जो अजर रिसालत मांगा है, قُلْ أَسْأَلُكُمْ عَلَيْهِ أَجْرًا إِلَّا الْمَوَدَّةَ فِي الْقُرْبَى, इस मवद्दता फिल कुर्बा में भी कम से कम दो बातें आप याद रखिए कि अजर मांगा गया है मोहब्बत की शक्ल में। इस बात की तरफ तवज्जो है। मवद्दत यानि वो मोहब्बत जो इंसान के अमल से जाहिर हो। अजर किस शक्ल में मांगा गया है? कि तुम फलां काम करो। इस बात पे गौर करेंगे कि अजर क्या किसी अमल की शक्ल में मांगा गया है या मोहब्बत की सूरत में मांगा गया है। इसका मतलब क्या है कि ये निज़ाम, मैंने तुमको अपनी मोहब्बत दी है, रसूल का हमसे जो बयान है हमारे लिए कि मैंने मोहब्बत, मोहब्बत यानी कुर्बानी, मोहब्बत यानी फिदाकारी, मोहब्बत यानी अपने मफादात को पीछे रख कर महबूब की चाहत को मुकद्दम करना, ये मोहब्बत है। तो जिस तरीके से कि रसूल ने इंसानों की हिदायत के लिए पत्थर खाए, रसूल को तो हाजत नहीं थी कि वो अपनी जन्नत हासिल करने के लिए लोगों की गालियां सुने या पत्थर खाएं या उनके ताने बर्दाश्त करें। ये सब काम किसके लिए किया? ये अज़ियत किसके लिए बर्दाश्त की है? ये इंसानों की मोहब्बत में, तो मोहब्बत के जवाब में मोहब्बत मांगी है, मवद्दता फिल कुर्बा। और फिर उसको भी क्लेरिफाई कर दिया है कि इस मवद्दत का फ़ायदा तुम्हारे लिए है। यानी अभी मेरे पास मौका नहीं है, लेकिन हमने इस पर तफसील से तकरीर भी की थी कि ये मवद्दत जो अजर रिसालत है, अजर का मतलब ये नहीं कि रसूल अपने लिए मांग रहे हैं, ये भी हमारे लिए मांगा है। यानी बिल्कुल ऐसा ही है कि जैसे कोई टीचर किसी स्टूडेंट से कहता है कि अगर कोई तालिबे इल्म किसी उस्ताद से जाके कहे कि मैं आपका बहुत एहसानमंद हूँ कि आपने हमें बहुत अच्छे तरीके से पढ़ाया, बहुत अच्छा सिखाया, और मैं चाहता हूँ कि आपको कुछ दूँ, आपको कुछ अपनी तरफ से दूँ, उस्ताद उसके जवाब में कहता है कि बेटा मेरा अजर यह है कि तुम हमेशा नेक इंसान बनकर रहना, तुमने जो इल्म सीखा है उस इल्म को हमेशा सही इस्तेमाल करना, ये मेरा अजर है। अब आप मुझे बताएं कि ये उस्ताद अपने लिए मांग रहा है या शागिर्द के लिए मांग रहा है? जो अजर मांगा है, तो दो बातें तो कम से कम आया मवद्दत में जहन में रखें कि मोहब्बत को बतौर अजर मांगा गया है, न कि किसी अमल को, और जो मांगा है वो हमारे ही फायदे के वाली चीज मांगी है। तो दीन की बुनियाद मोहब्बत है। खुदा ने, रसूल ने, इमाम ने अपना खून जिगर, अपनी मोहब्बत हमें दी है, और हमारा फरीज़ा है कि हम भी अपनी तरफ से मोहब्बत के सिवा कुछ और उन्हें ना दें। मतलब की तो बात बहुत दूर की है कि हम जाएं और खाली दुनिया दुनिया मांगने के लिए, दुनिया लेने के लिए हर वक्त उनके पीछे लगे रहें। इस पर तो हमें खुद शर्म आनी चाहिए, इस किस्म के तरीक़ों और रवैयों पर। मोहब्बत के हवाले से एक और, मोहब्बत और हक़ के हवाले से मैं चाहता हूँ कि आपको एक बात सुनाओ, और फिर रज़ा के हवाले से भी कुरान की आयत से। इमाम अली अलैहिस्सलाम का एक बयान है जो अमालिय शेख मुफीद, ये बात आप लोगों को शायद पता होगी कि हमारे जो शुरू के उलमा हैं, बुज़ुर्ग शेख मुफीद हैं, शेख सदूक हैं, शेख तूसी हैं, सैयद मुर्तज़ा हैं, तो ये तमाम के तमाम उलमाए बुज़ुर्ग भी अपने ज़माने में मजालिस पढ़ा करते थे, लेकिन उस वक्त की मजलिस का फॉर्मेट ये होता था कि वो तमाम की तमाम अहादीस पर मबनी होती थी। यानी वो 10-12 मुख्तलिफ मौजू पर अहादीस को पढ़ते थे और मजलिस तमाम हो जाती थी। तो वो मजालिस की, उन हजरात की मजालिस की जो किताब है वो अमाली के नाम से, शेख सदूक की भी है, शेख मुफीद की भी है, शेख तूसी की भी है। अब जैसे ये जो अमाली शेख मुफीद है, इसकी पहली मजलिस की जो तारीख़ नकल है वो रमज़ान 404 हिजरा है। आज हम कहाँ पर हैं? मुहर्रम 1443 हिजरी में, इन्हें 1000 साल से भी ज़्यादा कदीम। बहरहाल, तो ये एक थोड़ा सा आपकी मालूमात के लिए कि अमाली, अमाली शेख मुफीद में दूसरी या तीसरी मजलिस है, और उसमें वो ये तफसीली रिवायत बयान करते हैं कि इमाम अली अलैहिस्सलाम के एक सहाबी थे हारिस हमदान, और वो इमाम अली अलैहिस्सलाम की नज़रों में बावक़अत थे, यानी इमाम अली उनकी कदर करते थे, सच्चे मुखलिस मोमिन थे, और वो आकर जब वो काफ़ी ज़यीफ़ हो चुके थे तो उन्होंने आकर इमाम अली अलैहिस्सलाम से मतलब शिकायत की और चाहा कि आप मुझे हक़ को वाज़े करें कि आपके बारे में लोग आपस में इंतशार का शिकार हैं। कोई आपकी तारीफ़ करता है तो तारीफ़ करने में आपको पता नहीं क्या बना देता है, कोई आपकी मजम्मत करता है तो इंतहाई दर्जे के घटियापन पे गिर जाता है, तो मैं परेशान हूँ कि लोग आपके बारे में मुख्तलिफ़ हैं, मुंतशर हैं। तो अब मुझे वो हदीस नहीं पढ़ना, मैंने आपको रेफरेंस इसीलिए दे दिया कि ये किताबें अब मौजूद हैं हमारे सामने, उर्दू में भी हैं, इंग्लिश में भी हैं, तर्जुमे, आप उसको रेफ़र करें, बहुत अच्छी हदीसें भी इंशाल्लाह आपको उसमें मिलेंगी। तो वहाँ पर जब हारिस हमदान ने इस शिकायत का इजहार किया तो इमाम अली अलैहिस्सलाम ने, अब ये हक़ के हवाले से बात हो रही है, ठीक है, हक़ क्या है, और इसकी एक छोटी सी मैं वजाहत भी करूँगा इंशाल्लाह, कि इमाम ने फरमाया कि तुम्हारा सबसे बड़ा मसला ये है कि तुम दीन को और दीन हक़ को लोगों के ज़रिए से और उनके रेफरेंस से पहचानने की कोशिश करते हो, इसलिए तुम कन्फ्यूज़ हो और हमेशा कन्फ्यूज़ रहोगे। आपके जुमले क्या हैं? इन्ना दीन अल्लाही ला यारिफो बिर रिजाल, बेशक दीन खुदा लोगों की बिना पर उसकी मारिफत हासिल नहीं होती है, लोगों के ज़रिए से होती है, लोग उलमा मुहक्किकीन वसीला बनते हैं, लेकिन ये तरीक़ा नहीं है कि आप कहें जी फलां साहब ने ये बात कह दी तो बात पूरी हो गई, ख़त्म हो गई, ये नहीं है। उस बात को देखना है, उस मौजू पर तहकीक करनी है, खाली किसी का नाम लेकर और बात ख़त्म हो जाए फिर सारी ज़िंदगी यही झगड़े रहेंगे जो हमारे पास हैं। दीन खुदा जो है वो लोगों से नहीं पहचाना जाता, बल बे आयतिल हक, लेकिन हक ने यानी खुदा ने, जो कल मैंने आपके सामने कुरान की आयत पढ़ी थी कि हक ज़ालिका बे अन्न अल्लाह हुवल हक, कि हक खुदा है, खुदा ने जहां जहां पर भी उसकी तजल्लियात हैं जो के हक हैं उनको पहचानने के लिए खुदा ने आयतें यानी निशानियां, अलामतें और साइंस मुकर्रर की हैं। उन साइंस को देखो, उनकी सिग्नेचर को स्टडी करो और उसके ज़रिए से हक़ को पहचानो। ये उसूल कौन बता रहे हैं हमें? इमाम अली अलैहिस्सलाम बता रहे हैं। लेकिन हम इमाम अली अलैहिस्सलाम से आम तौर से ये सबक नहीं पढ़ना चाहते। جب اس قسم کے اسباق کی بات آتی ہے تو پھر ہم کہتے ہیں نہیں، وہ بس جتنا وہ خندق، خیبر اور احد ہے نا، وہاں تک ہی امام علی ٹھیک ہیں، لیکن یہ سب نہیں، یہ زیادہ مشکل ہو جاتا ہے۔ صحیح ہے، تو اس پر ہمیں باہر آ کے ان رویوں سے اور امام کا ہاتھ پکڑنا ہے۔ امام کیا فرما رہے ہیں؟ حق کو اس کی آیتوں سے پہچانا جاتا ہے۔ فعرف الحق، تو پس تم حق کی معرفت حاصل کرو اس کی آیتوں کے ذریعے سے۔ تعرف اہلہ، اہالیان حق خود بخود سمجھ میں آ جائیں گے۔ تو حق کی نشانیاں اول اور اہل حق بعدن، یہ ہے حق کی معرفت۔ اور اسی لیے لوگوں نے دھوکہ کھایا، اسی بنا پر بہت سارے افراد دھوکے کا شکار ہوئے ہیں کہ وہ حق کا معیار کس کو قرار دیتے ہیں؟ لوگوں کو۔ اور اسی بنا پر لوگوں کے کام، جو ہم بات کر رہے تھے کہ امام حسین علیہ السلام کے قیام کی ایک بہت بڑی فضیلت کیا ہے، کہ حق کا قائم ہونا، آپ کے قیام کی بنا پر حق کو دوام حاصل ہونا، حق کا باقی رہنا، پروگرس کرنا، ایوالو ہونا، ترقی کرنا، پھیلنا، یہ تمام چیزیں امام حسین علیہ السلام کے اس قیام کی برکتیں ہیں کہ جو ایک صحرا میں، ایک آئسولیٹڈ پلیس میں اس شہادت کے ذریعے سے یہ کام ہوا تھا، اور جس کے بارے میں کل میں نے آپ کو ایک حوالہ دیا تھا کہ یہ سب کام یوں ہی نہیں ہوتے ہیں، اس کے اندر کچھ ہوتا ہے، ورنہ دنیا میں بہت ساری قربانیاں ہوئی ہیں، یعنی قتل ہوئے ہیں، بہت سارے لوگ انتہائی مظلومیت کے ساتھ مارے گئے ہیں، اثر کسی کا یہ کیوں نہیں ہے؟ جو امام حسین علیہ السلام کے قیام کا اثر ہے، جس کی کل میں نے آپ کے سامنے وضاحت کی تھی، اور اگر آج موقع ملا تو تھوڑا سا اس کو اور اس بات کو آگے بڑھاؤں کہ حق آیتوں سے، اپنی نشانیوں سے پہچانا جاتا ہے، لوگوں سے نہیں پہچانا جاتا۔ اور اگر تم نے لوگوں کو ریفرنس بنا کے حق کو جاننے کی کوشش کی، حق اور باطل کو، ہمیشہ غلط جگہ پہ جاؤ گے کہ کوئی کہے گا کہ علی حق ہیں، کوئی کہے گا فلاں حق ہیں۔ یہ فلاں اور فلاں کا مسئلہ نہیں ہے، بلکہ حق حقیقتاً خدا ہے، اور وہی اس بات کا تعین کرتا ہے، اور وہی اپنی نشانیاں قائم کرتا ہے کہ جس کی بنا پر ہم اپنی زندگی میں حق کو پہچانتے اور جانتے ہیں۔ یہ حق کے حوالے سے، اور انشاءاللہ تھوڑا سا میں پھر کچھ معیار اس کے اور بیان کروں گا۔ ابھی محبت کے حوالے سے بھی ایک جملہ سن لیں کہ اسی حدیث میں آگے جا کے کہ امام علی علیہ السلام فرماتے ہیں، یہ اینڈ کے جملے ہیں اس روایت کے، کہ آپ یہ فرماتے ہیں، خذھا الیک یا حارث قصیرۃ من طویلۃ، اے حارث، اس چھوٹی سی چیز کو، اس چھوٹی سی بات کو مجھ سے لے لو، اخذ کر لو، گریب کر لو، سیف کر لو، سیکیور کر لو، جو کہ بہت طویل بیان اور معرفت کا نچوڑ اور خلاصہ ہے۔ یعنی طویل بیان کا خلاصہ اور نچوڑ میں تمہارے ہاتھ میں دے رہا ہوں، وہ مجھ سے لے لو اور محفوظ رکھو۔ وہ کیا ہے؟ دو باتیں آپ نے بیان فرمائیں، انت مع من احببت ولک مکتسبت۔ یہ پوری زندگی کے طویل معارف کا خلاصہ اس چھوٹی سی بات میں، جو دو باتیں، انت مع من احببت، تو اسی کی معیت میں ہے، اسی کا ساتھی ہے، اسی کا رفیق ہے جس سے محبت کرتا ہے، جس سے محبت کرتا ہے، جو تیرا محبوب ہے۔ اور محبوب کی میں نے آپ کو ابھی پہچان بتائی نا، جس سے دل کی گرہ بندھی ہوئی ہے، جس کی بات سننے کو ہم فوراً دوڑے جاتے ہیں، جس کی बात या जिसके मुतालबे पर हम फौरन उठ के खड़े हो जाते हैं। अब ये हम सोच लें कि हमारे दिल की ग्रह किससे बंधी हुई है, वो कौन है कि जो हमें हर वक्त दौड़ा सकता है, वो कौन है कि जो हर वक्त हमें हमारे कंफर्ट जोन से बाहर निकाल सकता है। अब ये फैसला हम खुद कर लें। इमाम अलैहिस्सलाम उसूल क्या दे रहे हैं, अंता मा मन अहबबता। ये खुलासा है जिंदगी के तमाम कामों का, खुलासा निचोड़ इसमें जो मैंने आपसे कहा ना, मोहब्बत कि दीन की बुनियाद मोहब्बत है। कैसे इमाम हुसैन अलैहिस्सलाम ने भी जब शबे 9 मुहर्रम शबे आशूर के नज़दीक जब कहा कि हम जंग को एक दिन के लिए मौखर करना चाहते हैं, डिले करना चाहते हैं, तो आपने क्या फरमाया था कि मेरा रब बेहतर जानता है कि मुझे उसकी बंदगी और इबादत किस कदर महबूब है। इमाम के लिए दीन और खुदा महबूबियत की बिना पर काबिल कबूल है, मोहब्बत है। तो उसी के साथ है जिसे महबूब रखता है, जिससे मोहब्बत करता है। पहला उसूल वल्लका मक्तसबता, और तेरे लिए वो नहीं है कि जिसके बारे में तू सारी ज़िंदगी बातें करता रहा, तेरे लिए वही है जो तूने कस्ब किया, अर्न किया, कमा लिया। जो तूने कस्ब कर लिया यानी अपनी सिफात की शक्ल में जो सिफात पैदा हो गई, वो तुम्हारा माल और सरमाया है, और तुम किसके साथ हो और हमेशा रहोगे जिससे तुमने मोहब्बत की है, जो तुम्हारा महबूब है। अब कौन किसका महबूब है, इस बात को, इस हकीकत को हर इंसान अपने दिल की गहराई में जानता है कि मेरा महबूब कौन है। तो ये पैगाम इमामत है, ये वो चीज़ें हैं कि जैसे जो हम बात करते हैं कि इमाम हुसैन अलैहिस्सलाम जब अम्र बिलमारूफ और नहीं अज़ मुनकर के लिए निकले, इसको अपना मकसद करार दिया, तो अम्र बिलमारूफ और नहीं अज़ मुनकर इमामत का ये होता है। इमामत का अम्र बिलमारूफ और नहीं अज़ मुनकर ये नहीं होता कि नमाज पढ़ो, नमाज के मसाइल सीख लो और रोज़ा रख लो, ये उसके ज़ैल में है, अंडर में है, असल नहीं है इमामत का अम्र बिलमारूफ। ये इमामत का हकीकी अम्र बिलमारूफ अम्र इलाही की तरफ दावत देना है, हकीकत ज़िंदगी में कामयाबी के साथ पहुंचा देना है, ये अम्र इमामत है। तो उसूल समझ में आया कि इमाम अली अलैहिस्सलाम ने ज़िंदगी के, यानी ये कौन सी ज़िंदगी है, दुनिया की ज़िंदगी के उसूल नहीं बयान कर रहे हैं, अगरचे के यहाँ भी एप्लीकेबल होते हैं। ये वो उसूल हैं जो रियल लाइफ के उसूल हैं, जो हकीकी और अबदी और दायमी ज़िंदगी के ये दो कवानीन आपने बयान फरमाए कि इन दो जुमलों को सुनने के बाद बस हारिस एक बेखुदी के आलम में अपनी जगह से उठ खड़े हुए और कहने लगे कि अब मुझे किसी की परवाह नहीं है, यानी अब मुझे वो ख़ज़ाना मिल गया, वो सब चीज़ें मेरे सामने रोशन हो गई, मेरी तकलीफ़ दूर हो गई, अब मुझे कोई परवाह नहीं है कि मुझे किसी भी वक्त मौत आ जाए, इंतकाल हो जाए, अब मैं बेफिक्र हूँ। उसके उसूल हैं। तो इसी तरीके से यानी कि जब हम इमाम हुसैन अलैहिस्सलाम की ज़ात गिरामी की तरफ, आपकी सीरत व किरदार जो कि यकीनन इमाम अली और रसूल खुदा और दीगर आइम्मा से कोई जुदा गाना नहीं है, तो हमें ये कवानीन नज़र आते हैं, रिज़ा, जो मैंने तीन कीवर्ड्स आपके सामने बयान किए, रिज़ा, मोहब्बत और हक़, कि अपनी रिज़ा को रिज़ाए खुदा पर क़ुरबान करना, उसके सामने तस्लीम हो जाना, उसके अम्र इलाही के सामने मोहब्बत की बुनियाद पर दीन को लेके चलना और तरक्की देना, और हमेशा हक़ को मद्देनज़र रखना। और मैं उम्मीद करता हूँ कि हक़ का माना आप समझ रहे होंगे, ठीक है। हक़ का माना खाली सच नहीं है, बल्कि हक़ का माना खुदा और जो कुछ भी खुदा की जानिब से आया है वो है हक़ का माना, ना कि हक़ का माना ट्रुथ फ़कत, वो यकीनन सच है लेकिन उसका मेन क्राइटेरिया वो है, उसकी आयतें। اب انشاءاللہ ان باتوں کو اگر ہم جان رہے ہیں اور سمجھ رہے ہیں تو یہاں سے تھوڑا سا آگے بڑھتے ہیں کہ جیسا میں نے آپ کی خدمت میں عرض کیا تھا کہ ہمارے لیے جو بھی معرفت ہے اس کو حاصل کرنے کا مین سورس قرآن کریم ہے، کیونکہ خود آئمہ نے، رسول خدا نے، وحی الٰہی نے ہمیں اس بات کا پابند کیا ہے کہ ہم اپنے تمام معاملات اور افکار کو قرآن پر ارضا کریں، قرآن پر پیش کریں، قرآن سے اخذ کریں. حق اور دوام حق، ہم اس کی بات کر رہے ہیں نا امام حسین علیہ السلام کے لیے، کہ امام حسین علیہ السلام کا وجود عین حق ہے، آپ کی دعوت حق ہے، اور آپ کے کام کا نتیجہ حق کا قائم اور دائم ہونا ہے. یعنی اس اعتبار سے امام حسین علیہ السلام کی ذات اور آپ کے اثرات مجسم حق ہیں، اور اس میں آفرین ان حضرات پر ہے کہ جنہوں نے اپنے آپ کو حق کے اس سمندر میں گرانے کے یا اس سے شامل ہونے کے قابل بنایا، کہ حق ان کو قبول کیا حق نے، ورنہ بہت سوں کو رد بھی کیا ہے. تو قرآن کی طرف جب ہم آتے ہیں، کیونکہ میں آپ کی خدمت میں یہ عرض کر رہا ہوں کہ ان تمام باتوں کی خالی ڈیفینیشن بتانے سے مسئلہ حل نہیں ہوتا، بلکہ ہمارے لیے پرابلم سالونگ اس وقت ہوتی ہے کہ جب ہمیں وہ سسٹم سمجھ میں آ جائے کہ ہم بھی اس نظام کو اپنی زندگی میں امپلیمنٹ کر سکیں اور کرنے کے قابل ہو جائیں، تب اس کا اصل فائدہ ہے. کیونکہ جیسے ایک دیکھیں بہت سادی سی مثال ہے کہ میں اگر ایک ایسے دسترخوان پر جا کے بیٹھ جاؤں جہاں پر بہترین کھانے ہوں، لیکن میرے بدن میں خدا نخواستہ ایسی بیماری ہو کہ جس کی وجہ سے میں کسی غذا کا ایک لقمہ بھی اپنے منہ میں نہیں رکھ سکتا، کیونکہ مجھے پتہ ہے کہ میرے شکم میں گیا اور اذیت شروع ہوئی، تو اس پھیلے ہوئے دسترخوان کا فائدہ کیا ہے میرے لیے؟ وہاں پر بیٹھنا اس جگہ پر میرے لیے خوشی اور لذت کا باعث ہے یا اذیت اور تکلیف کا باعث ہے؟ تو اصل فائدہ کیا ہے کہ قرآن حق ہے، رسول حق ہیں، امام برحق ہیں، بہترین ہے، لیکن اس کا فائدہ اس وقت ہے کہ جب میں اس کا فائدہ اٹھانے کے قابل ہوں، جب میں ان تمام چیزوں کو اپنی زندگی میں اپلائی کرنے کے لائق ہوں، تب فائدہ ہے نا. وہ غذا میں کھاؤں تو مزہ اٹھاؤں گا نا، یا خالی اس کو دیکھ کر اس کی تعریفیں کرتا رہوں تو مجھے اس کا مزہ اور لذت آ جائے گی؟ یہ سوچنے کی بات ہے. تو اب یہ کیسے ہوتا ہے، جس کل بھی ہم نے یہ آپ کے سامنے بیان کیا، آج ہم انشاءاللہ قرآن کے حوالے سے ریفرنسز، ظاہر ہے کہ وقت تو اتنا نہیں ہے کہ میں اب اس موضوع کو پورا لے جاؤں، لیکن میں اشارے آج کر دوں، تفصیلات انشاءاللہ کل، کہ قرآن کریم نے ایک پرسنالٹی، ویسے تو انبیاء علیہ السلام کی جتنی شخصیتیں ہیں وہ سب کی سب کون ہیں؟ وہ تمام کی تمام شخصیتیں جو ہیں نمائندہ حق ہیں، جن کے ذریعے سے حق دنیا میں روشن ہوا ہے، اجاگر ہوا ہے اور قائم ہوا ہے، اس میں کوئی شک نہیں ہے. تمام انبیاء اور اولیاء خدا کے ان پر سلام اور صلوات ہو، کہ ان سب کی جن کے ذکر قرآن نے فرمایا ہے سب اس زمرے میں موجود ہیں. لیکن ایک شخصیت ایسی ہے کہ جس کو قرآن نے قرآن کریم نے اسلام اور دین اسلام کے سربراہ یا سرخیل پرسنالٹی کے طور پر، گارڈین پرسنالٹی کے طور پر پیش کیا ہے. اور وہ شخصیت کون ہے؟ وہ شخصیت ہیں حضرت ابراہیم علیہ السلام، وہ پرسنالٹی ہے حضرت ابراہیم علیہ السلام کی. کہ میں آپ کو سامنے دو تین آیتوں کا حوالہ دوں، کہ رسول خدا کو کہا گیا کہ اتبعوا ملت ابراہیم حنیفہ، کسی اور پیغمبر کے حوالے سے رسول سے یہ خطاب نہیں ہے، کہ اتباع کرو، فالو کرو ابراہیم کی نہیں، ابراہیم کی اتباع رسول نہیں کر سکتے، کیونکہ رسول خود ابراہیم سے افضل ہیں، تو جو افضل ہوتا ہے وہ نیچے والے کی فالوورشپ نہیں کر سکتا۔ تو یہ نہیں کہا خدا نے کہ ابراہیم کی اتباع کرو، لیکن اتبعوا ملت ابراہیم حنیفہ، ابراہیم حنیف کی ملت۔ اور ابراہیم حنیف کی ملت کیا ہے؟ ابراہیم کی تعریف خدا نے کس طریقے سے کی ہے؟ ما کان ابراہیم یہودیا ولا نصرانیا ولکن کان حنیفا مسلما وما کان من المشرکین۔ ابراہیم کے لیے لفظ استعمال ہوا ہے حنیف۔ حنیف کا مطلب کیا ہوتا ہے؟ کہ وہ انسان جو عدل پر قائم ہو اپنی ساری زندگی، افراط اور تفریط سے پاک ہو، عدل پر قائم انسان راہ حنیفیت پر ہے۔ اور ابراہیم کی خصوصیت کیا ہے؟ ابراہیم نہ یہودی ہے نہ نصرانی ہے، ابراہیم کی ذات میں کوئی تفرقہ نہیں ہے، فقط اور فقط حق ہے، کیونکہ حق میں فرقے نہیں ہوتے۔ اس جملے کو یاد رکھیے گا، اگرچہ کہ ہو سکتا ہے یہ چپتا ہوا جملہ ہو، نہ حق میں فرقہ ہوتا ہے نہ فرقوں میں حق ہوتا ہے۔ حق حقیقت واحد ہے جو براہ راست خدا اور خدا کی بندگی سے متصل ہے، اس کا کوئی تعلق فرقوں سے نہیں ہے۔ اور قرآن کریم میں اس بات کو وضاحت کے ساتھ بیان کیا ہے، کیونکہ یہودی کہتے ہیں ابراہیم ہمارے ہیں، عیسائی کہتے ہیں ابراہیم ہمارے ہیں، پھر مسلمان بھی تیسرے فریق آ گئے، تو خدا نے کہا کہ ابراہیم نہ یہودی نہ نصرانی، مسلم حنیف، خالص عدالت پر قائم مسلمان اور ہر شرک سے پاک۔ تو ملت ابراہیم یعنی اس ملت کی اتباع کرو، فرقے سے پاک ہو، عدل پر قائم ہو، شرک سے محفوظ ہو، شک سے پاک ہو۔ یہ ملت ابراہیم ہے، جس ملت پر، جس کی اتباع کرنے کی رسول کی کو خدا نے امر کیا، حکم کیا، تاکید کی ہے۔ اور اس کے بعد ایک اور چیز جو قرآن میں بھی ہے اور ہمیں پیغمبر اکرم کی زبان مبارک سے بھی یہ جملے سننے کو ملتے ہیں کہ حضرت ابراہیم علیہ السلام وہ واحد پیغمبر ہیں کہ جن کو رسول خدا نے اپنا باپ کہہ کے مخاطب کیا ہے۔ اور سورہ حج کی آخری آیتوں میں خدا نے ابراہیم علیہ السلام کو اس ملت اور اس امت کا باپ کہا ہے، ملت ابیکم ابراہیم ہوا سماکم المسلمین۔ یہ جو ملت مسلمہ وجود میں آ رہی ہے، اس ملت کا باپ کون ہے؟ تمہارے باپ ابراہیم ہے، یہ وہ شخصیت ہے، یہ وہ پرسنالٹی ہے۔ ہوا سماکم المسلمین، اور تمہارا نام جو ہے اس نے کیا رکھا ہے؟ مسلم رکھا ہے، کہ مسلمان بن کے رہنا، مسلم یعنی خدا کے فرما بردار بن کے رہنا، نہ فرقوں میں بٹنا، نہ گروہوں میں تقسیم ہونا، نہ عدالت کے رستے سے ہٹنا اپنی زندگی میں، نہ شک اور شرک کا شکار ہونا۔ یہ ہے ملت ابراہیم، اور یہ ہیں آیات حق جو قرآن کریم نے بیان کی، اور جو ہمیں، یعنی کہ یہ وہی امام علی علیہ السلام کا، کہ حق آیات حق سے پہچانا جاتا ہے۔ تو حق کی علامت کے طور پر جو ون آف دا بیسٹ ایگزامپلز ہیں قرآن کریم کی زبان میں، وہ کون ہیں؟ حضرت ابراہیم علیہ السلام۔ اور یہ حضرت ابراہیم علیہ السلام کی شخصیت وہ بھی ہے کہ اگر ہم، اور یقیناً آپ جانتے ہیں اسے، مجھے اس بارے میں زیادہ کچھ گفتگو کرنے کی ضرورت نہیں ہے، کہ شخصیت ابراہیم ہی کربلا کی بھی سربراہ ہے۔ یعنی اگر کربلا کی داستان کا لفظ غلط ہے، لیکن صرف سمجھانے کے لیے بات کہہ رہے ہیں، کہ یہ پورا کربلا کا واقعہ شروع کہاں سے ہوا ہے؟ ابراہیم و اسماعیل سے شروع ہوا ہے، کہ جس کو علامہ اقبال نے بھی بال جبریل میں کہا ہے کہ غریب و سادہ و رنگی ہیں داستان حرم، غریب و سادہ و رنگی ہیں داستان حرم، نہایت اس کی حسین، ابتدا ہیں اسماعیل۔ تو یہ وہ ہستی ہے انشاءاللہ کل میں قرآن کریم کی ان آیتوں کو انشاءاللہ آپ کے سامنے تھوڑا اور تفصیل سے پیش کروں گا کہ جس میں پھر یہ حقانیت، یعنی حق، حقانیت ائمہ علیہ السلام، حقانیت امام حسین علیہ السلام کو سمجھنے کے حوالے سے ان آیتوں کو ہم مطالعے میں لائیں کہ جو خدا نے حضرت ابراہیم علیہ السلام اور ان کی سیرت مبارکہ کے حوالے سے بیان کی ہیں۔ ایک صلوات پڑھ لیجئے گا، محمد و آل محمد۔ تو حق کے قائم اور دائم ہونے کے لیے کس اسوے اور سیرت کی ضرورت ہے وہ انشاءاللہ ہم کل دیکھیں گے، لیکن ایک پہلو جہاں سے ہم پھر مصائب کے سلسلے سے جڑیں وہ ہے حضرت ابراہیم علیہ السلام کی قربانی، اور اس قربانی کی خصوصیت یہ ہے کہ اس قربانی کے سلسلے کو خدا نے براہ راست امام حسین علیہ السلام کی قربانی سے جوڑا ہے۔ اور وہ قربانی کون سی ہے؟ وہ قربانی یہ ہے کہ ابراہیم علیہ السلام سن مبارک، جیسا کہ واقعات میں موجود ہے، 90 برس کا ہو جاتا ہے اور ابراہیم علیہ السلام لاولد ہیں، اولاد نہیں ہے۔ اس کے بعد خدا ابراہیم کو ایک بیٹا عطا کرتا ہے، اس بیٹے کا نام ہے اسماعیل، اور جیسے ہی بیٹا پیدا ہوتا ہے تو ابراہیم حکم خدا کے بنا پر اسماعیل اور ان کی والدہ کو ایک صحرا میں، جو بعد میں مکہ اور حرم بنا، وہاں پر بٹھا کر چلے آتے ہیں۔ اور سورہ وصافات میں ہم اس واقعے کو ملاحظہ کر سکتے ہیں کہ جس کا پہلا جملہ کیا ہے، فَلَمَّا بَلَغَ مَعَهُ السَّعْيَ، کہ ہم نے ابراہیم کو ایک نیک فرزند عطا کیا، حلیم فرزند عطا کیا، حلم والا فرزند عطا کیا، اور جب وہ بیٹا بڑا ہوا، یہ قرآن کے سورہ وصافات کی آیتیں، بڑا ہوا اور اپنے باپ کے ساتھ چلنے پھرنے لگا، زندگی کے کاموں میں باپ کا شریک کار بن گیا۔ اور امام صادق علیہ السلام کے یہ جملے ہیں کہ ایک باپ کے لیے اس وقت سب سے زیادہ مسرت کا لمحہ ہوتا ہے کہ جب وہ اپنے بیٹے کو اپنی نظروں کے سامنے اس جگہ تک بڑا ہوتا ہوا دیکھے کہ بیٹا اس کے لیے قوت بازو بن جائے، اپنی پوری قوت تک پہنچنے کے بعد اس کے ساتھ چلے پھرے، زندگی میں شامل ہو، شریک ہو، اور اسے محسوس ہو کہ ہاں اب یہ میرا نور نظر اور قوت قلب ہے۔ فَلَمَّا بَلَغَ مَعَهُ السَّعْيَا، اور پھر خدا کی طرف سے حکم آیا کہ جس میں ابراہیم علیہ السلام نے کہا کہ یا بُنَيَّا إِنِّي أَرَى فِي الْمَنَامِ أَنِّي أَذْبَحُكَ، کہ اے میرے بیٹے، میں نے دیکھا ہے نیند کی حالت میں کہ میں تجھ کو ذبح کرتا ہوں۔ فَانْظُرْ مَاذَا تَرَى، میں انشاءاللہ ان آیتوں کی تفصیل آپ کے سامنے کل بیان کروں گا، کیونکہ یہ فلسفہ قربانی بہت عظیم انداز سے اسے بیان کیا۔ بیٹے نے قبول کیا، فَلَمَّا أَسْلَمَا، جب دونوں تسلیم ہو گئے امر خدا کے آگے، وَتَلَّهُ لِلْجَبِينَ، اور پیشانی کے بل اس کو لٹا دیا، اور ابراہیم نے چھری چلا دی، اور آخر وقت تک ابراہیم کو نہیں پتا تھا کہ بیٹا بچے گا، لیکن حکم خدا سے بیٹا محفوظ رہا، اور خدا کی طرف سے صدا آئی، یا ابراہیم صدقت الرؤیا، اے ابراہیم تم نے جو دیکھا تھا اس کو سچ کر دکھایا، اور وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ، اور ہم اس قربانی کو آگے بڑھاتے ہیں، اس کے سلسلے کو ایک ذبح عظیم تک۔ تو 2000 سال کے بعد اولاد اسماعیل میں۔ وہ قربانی ہے کہ جس قربانی کی یاد تقریباً 1400 سال سے ہم مسلسل منا رہے ہیں، اور اس قربانی کے اندر ایک منظر وہ بھی ہے کہ جب امام حسین علیہ السلام کی نگاہوں کے سامنے بھی وہ بیٹا آتا ہے کہ جس میں، اگر میں امام صادق علیہ السلام کے اس قول مبارک کے میں ایک جملے کی طرف اور متوجہ کراؤں، کہ باپ کی خوشی کا اس وقت ٹھکانہ نہیں رہتا کہ جب وہ بیٹے کو اپنی نظروں کے سامنے چلتا پھرتا اور قوت بازو بنتا دیکھتا ہے، لیکن باپ کی خوشی اس وقت عرش پر ہوتی ہے جب وہ اپنے بیٹے کو دین اور ایمان اور تقویٰ کے ساتھ چلتا پھرتا دیکھتا ہے، جب وہ اپنی اولاد کو، اپنے بیٹے کو اس حالت میں دیکھتا ہے کہ بیٹا دین کا پابند ہے، لیکن جب امام حسین علیہ السلام علی اکبر کی طرف نظر کرتے تھے تو یہ جملے تو بہت چھوٹے ہیں جو ہمارے لیے ہیں کہ اولاد دین کی پابند ہے اور متقی ہے اور دیانتدار ہے۔ علی اکبر کو جب امام حسین علیہ السلام نے میدان جنگ میں بھیجا ہے تو کن جملوں کے ساتھ بھیجا ہے؟ کہ جب آپ آگے چلے گئے ہیں تو امام علیہ السلام خدا کی بارگاہ میں اپنے ہاتھوں کو بلند فرماتے ہیں اور کہتے ہیں کہ اے میرے رب، تو گواہ رہنا کہ میں تیری بارگاہ میں فدیے کے لیے اس فرزند کو روانہ کر رہا ہوں جو گفتار اور کردار میں اور شکل و شباہت میں تیرے رسول کے مشابہ ہے۔ کیا گزر رہی ہوگی امام حسین علیہ السلام کے قلب مبارک پر آسانی سے قابل، کہ اے خدا، یہاں حسین علیہ السلام میدان میں جاتے ساتھ آپ کے سینے پر اس برچھی کا لگنا ہے جو حسین ابن نمیر لعین سانسیں تھیں، اور امام حسین علیہ السلام قربانی کے صدقے میں اور ہمارے قلب دماغ کو منور فرمائے، تمام